हेप्पी इन्टरनेसनल युथ डे 2020 साथी भन्दै नमस्ते अनि धेरै धेरै स्वागत छ है साथी। कार्यक्रम साथीसँग मनका कुराको यो बिल्कुलै नयाँ 997 भागमा तपाईँसँग रमाइलो कुराकानी गर्न आइसकेको छु। म तपाईँलाई धेरै भन्दा पनि धेरै माया गर्ने जिज्ञासु साथी करुणा,
अनि करुणासँगै म पनि छु है साथी, म तपाईँको आफ्नै साथी रसिक। मेरो तर्फबाट पनि कार्यक्रममा धेरै धेरै स्वागत छ है, अनि फेरि पनि ह्याप्पी इन्टरनेसनल युथ डे 2020।
साथी, हरेक वर्ष संयुक्त राष्ट्र संघले युवाका मुद्दाहरूलाई स्थापित गर्न प्रत्येक अगस्त महिनाको 12 तारिकलाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा घोषणा गरेको थियो र यो दिवस चाहिँ सन् 1999 विश्वभरिका राष्ट्रहरूले मनाउँदै आएका छन्। अनि युवाका सवालहरूमा विश्वका सरकार तथा सरकारवालालाई सचेत तथा जागरूक गराउन यो दिवसको घोषणा गरिएको हो। ल, हो कि होइन भन त रसिक?
हो नि करुणा, र यसपालिको नारा चाहिँ युथ इङ्गेजमेन्ट फर ग्लोबल एक्सन रहेको छ। र यो नाराले भनेको जस्तै हामी युवालाई राज्यले, स्थानीय सरकारले हरेक कुरामा सहभागी गराउनु पर्छ।
र युवाहरूको पहुँच हरेक क्षेत्रमा भयो भने मात्रै युवाको समस्या के हो, त्यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर युवाहरूले नै समाधान गर्न पाउने थिए र युवाहरू अगाडि पनि बढ्ने थिए।
हो नि, यसरी युथको सहभागिता हरेक क्षेत्रमा भयो भने देश पनि छिट्टै विकसित हुन्छ जस्तो लाग्छ के मलाई त।
पक्कै पनि हो नि रसिक। बरु सुन न, यसपालिको अन्तर्राष्ट्रिय युवा दिवस कसरी मनाइयो, कार्यक्रमको उद्देश्य के थियो भनेर युथ एडभोकेसी नेपालका अध्यक्ष नरेन कतिवडासँग गरिएको कुराकानी नै सुनौ न, हुँदैन?
भइहाल्छ नि करुणा।
यो चोटिको अन्तर्राष्ट्रिय युवा दिवस खास गरी यो COVID-19 को कारणले गर्दाखेरि हाम्रा धेरै कार्यक्रमहरू चाहिँ भर्चुअल माध्यमबाट हामीले आयोजना गरियो। 11 तारिकबाट 13 तारिकसम्म राष्ट्रिय युवा सम्मेलन आयोजना गरेका थियौँ र उक्त राष्ट्रिय युवा सम्मेलन अन्तर्गत हामीले 11 तारिकको दिन दुईटा प्यानल डिस्कसन, एउटा चाहिँ यो शिक्षासँग सम्बन्धित, जहाँ चाहिँ यो COVID-19 को सन्दर्भमा शिक्षाको अवस्था के छ, यसका चुनौतीहरू के छन्, सवाल के छन् र आगामी दिनमा के हुन सक्छ भन्ने विषयमा एउटा प्यानल डिस्कसन गरेका थियौँ। अर्को प्यानल डिस्कसन चाहिँ खास गरी यो COVID-19 को सन्दर्भमा स्वयंसेवाको सम्भावना के छन्, चुनौतीहरू के छन्, सवाल के छन् भन्ने विषयमा अगस्त 11 को दिन 3 बजेदेखि 5 बजेसम्म हामीले कार्यक्रम आयोजन गरेका थियौँ। 170 जना भन्दा बढी विभिन्न क्षेत्रका युवाहरू सहभागी थिए भने सेकेन्ड सेसनमा 120 जना भन्दा बढी युवा सहभागीहरू थिए। त्यो 11 तारिकको हामीले त्यसरी कार्यक्रम आयोजन गर्यो भने 12 तारिकको दिन चाहिँ हामीले खास गरी 2 नम्बर प्रदेश स्तरीय युवा सम्मेलन आयोजन गरेका थियौँ, जहाँ खास गरी यो दिगो विकासलाई कसरी स्थानीयकरण गर्न सकिन्छ भन्ने सवालमा, शिक्षाको सवालमा, रोजगारीको सवालमा विभिन्न खालका प्यानल डिस्कसनहरू आयोजना गरिएको थियो भने हामीले 13 तारिकको दिन चाहिँ खास गरी यो क्रस कन्ट्री एक्सपिरियन्स सेयरिङ अन्तर्गत 16 देशका युवाहरू साथीहरूलाई हामीले निमन्त्रणा गरेको थियौँ, जसले ती युवाहरूले खास गरी सम्बन्धित देशमा COVID-19 को अवस्था के रहेछ, युवाहरूलाई त्यो COVID-19 को कारणले कसरी प्रभाव पारेको रहेछ, सम्बन्धित देशका सरकारहरूले COVID-19 लाई सम्बोधन गर्न गराउनको लागि के कस्ता भूमिका खेलेका रहेछन् र आगामी मार्ग के हुन सक्ने रहेछ भन्ने सन्दर्भमा युवा साथीहरूले सेयर गर्नुभएको थियो। उक्त कार्यक्रममा 200 भन्दा बढी संसारका युवा साथीहरू सहभागी भएका थिए। यसरी यी प्यानल डिस्कसन, क्रस कन्ट्री एक्सचेन्ज प्रोग्राम, प्रदेश स्तरीय सम्मेलन लगायत कार्यक्रम आयोजना गरेर यो चोटिको हामीले अन्तर्राष्ट्रिय युवा दिवसलाई भव्यतापूर्वक सफल बनाइयो। यो कार्यक्रमको प्रमुख उद्देश्य भनेको चाहिँ युवाहरूका जुन सवालहरू थिए, जस्तो शिक्षाको सवाल, रोजगारीको सवाल, युवाको सहभागिताको सवाल, युवासँग स्वयंसेवाको सवाल, यो सवाललाई राज्यले जसरी तपाईँको चाहिँ लिनु पर्दथ्यो त्यसरी लिन सकिरहेको अवस्था थिएन। त्यस कारणले गर्दाखेरि यो सन्दर्भमा चाहिँ यो मुद्दालाई चाहिँ एउटा सशक्त ढङ्गले उठान गर्न सकियोस्, जसले एउटा गर्दाखेरि एउटा एजेन्डा सेटिङ हुन सकोस् र राज्यलाई त्यो ती युवाकासँग सम्बन्धित मुद्दालाई हल गर्न गराउनको लागि एउटा दबाब सृजना गर्न सकियोस्, सेन्सिटाइजेसन गर्न सकियोस् भन्ने यसको एउटा पहिलो उद्देश्य थियो भने, दोस्रो उद्देश्य युवाहरूलाई नै युवासँग सम्बन्धित उनीहरूका जुन हक र अधिकारहरू छन् त्यो अधिकारको विषयमा चाहिँ सुसूचित गर्ने यसको दोस्रो उद्देश्य थियो भने, तेस्रो उद्देश्य भनेको चाहिँ नेपालका मात्र युवा होइन विश्वका युवाहरू एक ठाउँमा जोडिन सके, उनीहरूको बिचमा एक ढङ्गको भातृत्वको भावना विकास हुन सको, म्युचुअल अन्डरस्ट्यान्डिङ हुन सको, एक अर्का बिचमा चाहिँ सेयरिङ हुन सको भने चाहिँ यो COVID-19 जस्ता जुन पेन्डामिक जुन विश्वले भोगिरहेको छ त्यस्ता समस्याहरूलाई पनि समाधान गर्न सजिलो होस् भनेर हामीले त्यो एउटा म्युचुअल अन्डरस्ट्यान्डिङ गराउने, कोअर्डिनेसन कोलाबोरेसन गराउने पनि उद्देश्य राखेर यो कार्यक्रम आयोजना गरेको थियो।
कोभिड 19 संक्रमणलाई ध्यानमा राखेर भर्चुअल वेबिनार गरेर युवाहरूले अबका दिनमा कसरी अगाडि बढ्ने, कोभिड 19 गर्दा युवाका के कस्ता सवालमा असर परिरहेको छ भन्ने कुराको बारेमा जानकारी दिनुभएकोमा युथ एडभोकेसी नेपालका अध्यक्ष नरेन खतिवडालाई धेरै धेरै धन्यवाद।
पक्कै पनि, र यही अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर युवाहरूले कसरी आफ्नो जीवनयापनलाई राम्रो बनाउन सक्छन्, कसरी नराम्रो लत छोड्न सक्छन्, सुर्तिजन्य कुरा अन्तर्गत चुरोटलाई कसरी छान्न सकिन्छ भनेर एउटा वेबिनारमा डाक्टर अनुराग मरासेनले केही आइडिया दिनुभएको छ, हो कि होइन भन त करुणा?
हो नि रसिक, र त्यो वेबिनारमा त हामी पनि सहभागी भएका थियौँ नि। बरु उहाँले के के कुराहरू भन्नुभयो, के के आइडिया दिनुभयो भनेर जान्न मन छ कि छैन साथी तपाईँलाई?
लो, किन जान्न मन नहुने नि? पक्कै पनि जान्न मन छ नि, होइन त साथी? किनकि नराम्रो लत तपाईँ, हामी, हाम्रो परिवारको सदस्य, साथीभाइ जो कोहीमा पनि हुन सक्छ नि, हो कि होइन भन्नु त?
हो नि रसिक, त्यही भएर सुनौ है त साथी, चुरोट खान कसरी छुटाउन सकिन्छ भनेर डाक्टर अनुराग मरासैनिकका कुराकानी।
मेरो पावर प्रेजेन्टेसनमा के छ भन्दाखेरि चाहिँ क्विटिङ टोब्याको भनेर छ। यसमा चाहिँ होइन, अब नम्बर वानमा इज क्विटिङ डिफिकल्ट भन्दैछ क्या, मान्छेहरूले ओहो सकिँदैन छोड्न भन्नुहुन्छ क्या उहाँहरूले। सो इज क्विटिङ डिफिकल्ट भन्दा यस सम वाट यस होइन, तर अल्टिमेटली के छ भन्दाखेरि चाहिँ इट इज इम्पोसिबल होइन। इज इट इम्पोसिबल भन्दाखेरि चाहिँ सर्टनली नट होइन, यो भनेको चाहिँ हजुरको नो, यु क्यान क्विट एट एनी टाइम एज मच एज लङ एज यु ह्याभ द विल पावर टु डु इट भन्छ क्या होइन। सो अब स्ट्राटेजिस्ट टु क्विट भनेको चाहिँ अलिकति के मलाई देखाउन चाहन्छु, जस्ट गेट स्टार्टेड हो यसमा चाहिँ सबभन्दा बेस्ट अप्सन भनेको हजुरहरूलाई, जस्ट गेट स्टार्टेड होइन, सुरु गर्ने, छोड्ने भएपछि छोड्ने। ओके, नम्बर टूमा चाहिँ अन्डरस्ट्यान्ड यर टोब्याको कन्ज्युमिङ हेबिट्स एन्ड च्यालेन्जेस पर्सनल टु यु, क्या किन खाइन्छ, किन खान मन लाग्छ, कतिखेर खान मन लाग्छ, मेरो च्यालेन्जेस के छ, मलाई एकदम धेरै स्ट्रेस भएर मैले खाइरहेको छु कि अथवा के भएर खाइरहेको छु कि, अथवा ट्रिगरहरू हुन्छ कि, ट्रिगर्सहरू आफूले याद गर्नु भन्ने हुन्छ एउटा चाहिँ होइन, अर्को भनेको ट्रिगर्सहरू थाहा पाउनुपर्ने हुन्छ, अर्को भनेको चाहिँ अब के हुन्छ आफूलाई चोट नखाने बित्तिकै मलाई रिस्पोर्ट नै हो कि अथवा मलाई के गरौँ के गरौँ मुकुस मुकुस हुने हो कि के हो, त्यो आफूले आइडिया एउटा अन्डरस्ट्यान्ड गरेर चाहिँ वाट इज पर्सनलाइज टु मी, त्यो चाहिँ एउटा गर्नुपर्ने हुन्छ होइन। अनि नम्बर थ्रीमा चाहिँ किन छोडेको रिजन चाहिँ मैले रिपिटेडली आफ्नो दिमागमा लिइरहेको होइन, मैले यसरी नै भएर छोडेको हो नि त, मैले त खास मलाई यो गर्नु मन थियो यस्तो थियो भन्ने बित्तिकै चाहिँ अनि छोड्ने कुरा चाहिँ हुन्छ पुरै त्यसपछि गएर होइन। अर्को चाहिँ अब कन्सल्ट हेल्थ केयर प्रोभाइडर भन्छ कि सबसे बेस्ट हो यो चाहिँ होइन, किनभने आफ्नो दृढ सङ्कल्प आफ्नो ठाउँमा छ, आफ्नो इन्टुबेसन आफ्नो ठाउँमा सबै कुरा छ होइन। सो त्यसमा चाहिँ म एकदमै एकदम राम्रो, तर इफ यु निड हेल्प होइन, थेरापिजहरू छ क्या, निकोटिन रिप्लेसमेन्ट थेरापी भन्ने पाइन्छ एउटा होइन, त्यो भनेको चाहिँ डक्टर्सहरूले प्रिस्क्राइब गरिदिनुहुन्छ हजुरलाई। अर्को भनेको चाहिँ बिहेभियरल थेरापीहरू हुन्छ होइन, अब सपोर्ट ग्रुपहरू हुन्छ, खासमा काम गर्छ क्या यो चिजहरू, हामीलाई त अब धेरै जस्तो कुराहरू एउटा औषधि भइदियो भने चोट छोड्ने भन्नुहुन्छ मान्छेहरूले होइन, अनि हुन्छ भने, तर आई थिङ्क अब केही गरी त्यो औषधि राम्रोसँग विकास भयो भने आई थिङ्क इट विल बिकम अ बिगर इन्डस्ट्री देन टोब्याको इन्डस्ट्री इटसेल्फ होइन, त्यो लेभलको पोटेन्सियल छ, तर अहिलेसम्म एक्ज्याक्टली आएको छैन। नम्बर वान भनेको चाहिँ हजुरको आफ्नो विल पावर नै रहेछ, मैले फिल गरेको है, आफ्नो विल पावर, विल पावरसँग जोडेर चाहिँ यो कुराहरू आउँछ कि, सो एउटा औषधि खान्छु अनि मलाई अलिक ठिक हुन्छ, द्याट डज नट वर्क। तर मान्छेहरूको चाहिँ एकदमै मजाले त्यो भयो, थेरापिजहरू भयो, त्योपछि गएर मेडिकेसन्स भयो, अनि काउन्सिलिङको लागि चाहिँ हेल्थ केयर प्रोभाइडरसँग जानु, कुरा गर्नु, डि एडिक्सन डक्टर्सहरू हुनुहुन्छ होइन, उहाँहरूले राम्रोसँग हेल्प गरिदिनुहुन्छ, उहाँहरू साइकाट्रिस्टहरूकोमा गयो भने गरिदिनुहुन्छ। सो अर्को भनेको चाहिँ मोबाइल एप्लिकेसन्स, वेबसाइट्स, बुक्स, हटलाइन नम्बर्स अनि युट्युबहरूमा भिडियोजहरू हुन्छ कि, त्यो आइडिया दिने गर्ने हुन्छ। सो यिनीहरू कुनै पनि मेरो प्रोफेसनल मेडिकल एडभाइस होइन है यो चाहिँ, तर हजुरले आफूलाई जे आफूलाई काम गर्छ त्यो गर्दा हुन्छ होइन।
चुरोट छाड्नको लागि हामीले सबैभन्दा पहिले हाम्रो आत्मबल बढाउनु पर्छ भनेर यति राम्रो आइडिया दिनुभएकोमा डाक्टर अनुराग मरासैनलाई धेरै धेरै धन्यवाद। करुणा, अब चाहिँ कार्यक्रममा आजको सत्यको कथा नै सुन्ने हो कि?
सुन्ने नि रसिक, बरु साथी तपाईँ म अनि रसिक मिलेर जाउँ है त आजको सत्यको कथा सुन्न उसकै गाउँतिर।
र साथी, अहिले कोभिड 19 संक्रमण तीव्र रूपले बढिरहेको अवस्था छ, त्यही भएर हामीले यो कथा चाहिँ कार्यक्रमको 848 भागबाट लिएका हौ।
दुनट आयो है, दुनट दुनट दुनट, दुई प्याकेट मात्रै बाँकी छ।
ए दाई, दाई, तपाईँलाई म एक हप्तादेखि हेर्दैछु, तपाईँले बेच्ने डुनट त गाउँमा एकदम चर्चित छ जस्तो छ है।
कहाँ कहाँ दुनट मात्रै चर्चित हुनु, यो दुनटवाला पनि त कति चर्चित भइसक्यो यो गाउँमा।
अनि अनि दाई, तपाईँको नाम चाहिँ के हो नि?
नाम त सत्य हो मेरो, तर सबैले दुनटवाला दाई भन्छन् मलाई त।
ए, मैले पनि देखिरहेको हुन्छु तपाईँलाई, अनि गाउँमा पनि धेरै सुनिरहेको हुन्छु अचेल तपाईँको बारेमा। आज ठ्याक्कै भेट भइहाल्यो।
ए भाइ, नयाँ हुनुहुन्छ जस्तो छ, पहिला त देखेको थिइनँ मैले।
म सहरदेखि आएको, एक हप्ता भयो।
ए
ल दाइ, मलाई पनि डुनट दिनुहोस् न, म पनि खाइहेर्छु।
एकछिन है, म डोको बिसाउँछु।
ए दुई प्याकेट पो मात्रै बाँकी रहेछ त है दाइ।
अब यस्तै हो, अहिले त एक दुई घन्टामै सबै सकिन्छ, पहिला धेरै गाह्रो हुन्थ्यो, अहिले यस्तै छ।
ए हो र, ल दाइ मलाई एक प्याकेट मात्रै भए पनि पुग्छ।
लिनुहोस् भाइ।
कति हो दाइ एक प्याकेटको?
15 रुपियाँ हो भाइ।
ओहो, 15 रुपियाँको मात्रै हो दाइ? डुनर त हेर्दै खाउँ खाउँ लाग्ने जस्तो छ। ल अलिकति चाखिहेर्छु है। ओहो दाइ, एकदम मिठो रहेछ हो डुनर त।
गाउँलेहरूले पनि त्यस्तै भन्छन्, यो डुनटवालाको त हातै मिठो छ भन्छन्, तर मलाई त मैले बनाएको डुनट मिठै लाग्दैन।
ए हो र, ल किन दाइ त्यस्तो?
मलाई त मेरी बुढीले बनाएको डुनट मात्रै मिठो लाग्छ।
ए त्यस्तो भयो, अनि कति भयो दाइ हजुरले डुनट बनाएर बेच्न थालेको?
3 वर्ष भयो।
ए 3 वर्ष भइसक्यो। अनि दाइ यसरी डुनट बेच्ने आइडिया चाहिँ कसरी आयो नि तपाईँलाई?
कसरी हुनु नि, आगो फुक्यो, तेल हाल्यो, मैदा सोडा हाल्यो, ततायो।
दाई पनि रमाइलो गर्नुहुन्छ। अनि दाइ टाइम छ भने गफ गरौँ न त एकछिन, त्यहाँ चौतारीमा बसेर, हुँदैन?
ए भइहाल्छ नि भाइ, गफ गर्ने साथी पाएपछि त बसिहाल्छु नि म।
अनि सुनाउनुहोस् न दाइ, घरमा को को हुनुहुन्छ तपाईँको?
घरमा चाहिँ म अनि बुढी छे।
ए अनि के गर्नुहुन्छ उहाँ चाहिँ?
मसँगै काम गर्छ नि।
ए तर दाइ यो व्यवसाय कसरी सुरु गर्नुभयो हजुरले?
2-3 वर्ष अघि म खन्ने जोत्ने मेलापात गर्ने खेताला थिएँ, अनि यी देखिहाल्नु भयो, यो मेरो दाहिने खुट्टा छोटो छ, खोच्याउँदै हिँड्नुपर्छ, अनि म अलि कमजोर पनि छु, काम गर्न सक्दैनस् भनेर गाउँमा कामै पाउन छाडेँ। मलाई खाना लगाउनकै दुःख थियो। एक दिन साँझमा घर आइपुग्दा बुढी, ए बुढी के गर्दैछेस्?
तिमीलाई पर्खी बसेको नि, देखेनौ?
अनि खाना पकाइस् त?
पकाइसके नि अघि नै, अहिले त सेलाएर चिसै भइसक्यो होला।
हो र?
अनि बुढा पैसा ल्याऊ त आज।
खै कहाँबाट ल्याउनु र, काम खोजेको नि कहीँ पाइँदैन? अस्तितिर बोलाउने भनेको ठाउँमा पनि बोलाएका होइनन्, जहाँ पनि खुट्टा सानो भएको छ, काम गर्न सक्दैन भनेर कामै दिँदैनन्, के गर्नु मैले?
अनि अब के गर्ने त? बिरामी हुँदा 6 महिना अगाडि लिएको पैसा थियो नि प्रकाश दाईको, 1 हप्ता भइसक्यो माग्न आउनु भएको,
के गर्ने होला त? ओहो, कतै ऋण खोज्न जानु पर्ला अब।
ऋण पनि कति खोज्नु, भएको एउटा घरेरी पनि जान आँटिसक्यो।
खै के गर्ने गर्ने, वाक्कै लाग्छ कहिले काहीँ त।
छोडिदेऊ बुढा, जसो जसो पर्ला टर्दै जान्छ। भयो, यस्तो कुरा नगर, म खाना पस्किन्छु, खाना खान आऊ।
ल ल
बरु, ए म खाना पस्किँदैछु, हात धोएर आउजाऊ।
ल ल होइन, मलाई मात्र किन पस्केको त, खाँदिनस्?
तिमी खाऊ न, मलाई त खानै मन छैन आज, तिमी गलेर पनि आएको छौ।
के भयो तँलाई भन् त, सन्चो भएन हो, किन नखाने खाना?
होइन होइन, मलाई अलिक सन्चो छैन कि, त्यही भएर हो।
त्यस्तो भनेर कहाँ हुन्छ, अलिकति त खानै पर्छ नि, बरु त जा, म आफै पस्किदिन्छु तँलाई।
होइन न, पर्दैन कि, होइन होइन कि, होइन होइन, पर्दैन, छोड न,
ले न भाडा यता ले।
यति पर्दैन कि, छोड न,
भाडा त खाली छ त।
आज चामल थिएन, पसलमा पनि उधारो धेरै भयो भनेर चामल दिनै मानेनन्।
दिएन त दिएन नि, तँ पनि कस्ती छेस्? भात मलाई पुग्दैन भनेर खानु मन छैन भने कि? तँलाई कति दुःख भयो है, एक छाक खान पनि राम्रोसँग दिन सकिनँ मैले।
त्यस्तो होइन बुढा, मैले दिउँसो पनि खाजा खाएको थिएँ नि त, तिमीले त केही नै खाएको छैनौ, त्यही भएर हो।
ल बुढी, अब जति पुग्छ बुढाबुढी यही भात बाँडेर खानुपर्छ।
तर मलाई त खानै मन छैन, तिमी मात्र खाऊ न।
आइज न यहाँ, मै खुवाइदिन्छु, जतिखेर पनि खान मन छैन खान मन छैन।
ल ल
ओ ओ ल आगर
आ ल ची के गरेको, लाज पनि हुँदैन है?
ए खाना खा, के को लाज? हेर बुढी, धन नभए पनि मन त छ नि मेरो।
कति मिठो भएको है बुढा।
त्यही त।
ओहो, कति माया गर्नु हुँदो रहेछ है हजुर भाउजूलाई। अनि त्यसपछि चाहिँ के भयो नि?
एक दिन कुमार छ एक बिहान मेरो घरमा आउनु भएको थियो, सामान बोक्ने मान्छे नपाएपछि मलाई जति सक्छस् त्यति सामान बोकेर ल्याइदे भन्नुभयो र मलाई सहर लिएर जानुभयो। साहुले सामान किन्ने पसल निएर दुनोट बनाउने ठाउँ थियो, साहुले सामान किन्नुहुन्छेल म दुनोट बनाएको हेरिरहेको थिएँ, अनि दुनोट किन्नेको त्यहाँ घुइँचो देखेँ।
बुढा आज त छिट्टो आयो त।
सामान थोरै थियो, छिट्टै भयो आज लायो।
ओहो, आज पनि दुनोट? के हो बुढा, तिमी त दुनोटमा पल्के जस्तो छौ त, दिनदिनै ल्याउन थाल्यौ त।
कहाँ दिनदिनै, त्यही बजार गएको बेला त हो नि, त्यही सामान ल्याउने ठाउँकै छेउमा बनाउँछ क्या यो दुनोट। अनि सुन न बुढी, तँसँग एउटा कुरा गर्नु थियो।
कुरा? के कुरा भन न।
हामीलाई धेरै दुःख भयो, यसो आफैले केही गर्न पाए हुन्थ्यो।
के गर्ने त बुढा?
दुनोट बनाएर बेच्ने।
दुनोट बनाएर बेच्ने, त्यसको लागि त पैसा चाहिन्छ, अनि हामीसँग कहाँ त्यत्रो पैसा छ र? त्यो पनि आज खाए भोलि के खाऊ भइरहेको बेलामा।
हेर्न बुढी, मैले सबै बुझेर आइसकेको छु, दुनोट बनाएर बेच्दा त्यति खर्च लाग्दैन, त्यसैले हामीलाई योभन्दा राम्रो अरू केही पनि हुँदैन, कम लगानीमा नै गर्न सकिँदो रहेछ।
त्यो त होला, तर हामीले बनाएको दुनोट बिक्छ कि बिक्दैन, मान्छेले खान्छन् त?
खाइहाल्छन् नि। हेर बुढी, दुनोट किन्ने ठाउँमा त लाइन लाग्दो रहेछ लाइन।
तर पैसा चाहिँ कहाँबाट ल्याउने?
पैसा मैले कुमार साउसँग माग्ने विचार गरेको छु, त्यतिका काममा मैले सहयोग गरेको छु, 3-4 हजार त कसो नपत्याउलान् र।
ए
बरु दुनोट बनाउनको लागि बजारमा 3 दिने तालिम लिनु पर्ने रहेछ, आजदेखि तालिम छ भन्दै थिए, त्यो चाहिँ बुझ्नु पर्नेछ।
ए हो र, त्यसो भए त भइहाल्यो नि।
ल बुढी, बरु 12 बजेबाट तालिम छ, म कुमार साहुकोमा जान्छु अनि पैसा मागेर त्यतैबाट तालिम लिन जान्छु है, बरु म घिँडिहालेँ।
ल ल बुढा, राम्रोसँग जाऊ है।
ल ल बुढी। कुमार साहुसँग ऋण लिएपछि तालिम लिएँ, सबै सरसामान लिएर आएँ, त्यो रात म खुसीले सुत्नै सकिनँ, अब हाम्रो पनि दिन आउने भयो भनेर। भोलिपल्ट बिहानैबाट दुनोट बनाएँ अनि पसल पसलमा बेच्न हिँडेँ।
आहा, कति राम्रो, त्यसपछि त तपाईँको दुःखको दिन सबै गयो होला नि है?
त्यसपछि सुखको दिन होइन, अझ दुःखको दिन लेखेको रहेछ मेरो भाग्यमा।
हो र दाइ, के भयो त त्यस्तो?
त्यस दिन एउटा पनि दुनोट बिकेन, अनि त्यो पसलेहरूको वचन सम्झिँदा पनि पक्का निएर आउँछ मलाई।
ल ल ल ल ल ल ल ल ल उता जा भनेको, सुन्नुहोस् उजा
साउजी, यति दुःखले बनाएको छु, यो 2-4 प्याकेट भए पनि राखिदिनुहोस् न।
तँलाई अघिदेखि भनेको छैन मैले, तँ जस्तो मान्छेले बनाएको दुनोट कसले खान्छ? खुरुक्क गयाल, खुरुक्क गयाल।
तर साउजी, म दुखीको पनि त भलो हुन्थ्यो।
धेरै गनगन नगर है, गयाल भनेको छिटो, तुरुन्त गयाल। भने सुन्नुहोस् कस्ता कस्ता मान्छेहरू आउँछन् भनेको।
सुन्नुहोस् न भने
चुपलाएर गयो त गयो चुपलाएर कस्ता मान्छेहरू आउँछन् हो।
यसरी मुखभरि जवाफ लिएर वल्लो गाउँ पल्लो गाउँको हरेक पसल चाहे हरेक पसलबाट गाली र बेजती मात्रै पाएँ। मन भारी बनाएर दिनभरि दुनोट दुनोट भन्दै हिँडेँ। अझै याद छ मलाई त्यो दिन जम्मा 3 प्याकेट दुनोट बिकेको। लगातार त्यसरी नै 3-4 दिनसम्म दुनोट बनाउँदै पसल पसल पुर्याउँदै गरेँ। कसैले पनि किनिदिएन। त्यसको सट्टा गाली बेजती गर्थे। अनि त्यसपछि मलाई झन ऋणमाथि ऋण थपियो। अनि सबै दुनोट
अनि दाई त्यसपछि के गर्नुभयो दाई त्यो दुनोट
के गर्नु सबै बिग्रियो सबै फ्यालिदिए
फ्यालिदिनुभयो दाई। अनि त्यसपछि
त्यसपछि मैले दुनोट बनाउनै छाडिसकेको थिएँ। सके जति र गाउँमा भेटे जति कामहरू गर्दै हिँडेको थिएँ र त्यो रात मैले एउटा निर्णय लिएँ।
कस्तो निर्णय लिनुभयो दाई
कि अबदेखि म चाहिने जति मात्र दुनोट बनाउँछु र जति सुकै दुःख गरेर भए पनि फेरि सुरु गर्छु भन्ने निर्णय गरेँ। पैसाको लागि फेरि एकचोटि कुमार साउकोमा गएँ र पैसा लिएँ।
ए त्यसपछि दाई कसरी दुनोट बेच्नु भयो त?
त्यसपछि मैले थाहा पाएँ कि गाउँका मान्छेहरूले सहरको जस्तो धेरै किन्दैन रहेछन्। त्यही भएर थोरै थोरै दुनोट बनाउँदै गएँ। अनि पहिले पसल पसलमा जान्थे भने पछि चाहिँ बिहान बिहानै दुनोट आयो भन्दै घर घरमा जान थाले।
ए अनि त्यसरी चाहिँ भयो त?
भयो। अनि थाहा छ पहिलो दिनमा त मेरो 200 दुनोट बिकेको थियो।
ओहो अनि दाई अहिले त राम्रै कमाइ छ होला नि?
राम्रै छ भनौँ। महिनामा 30,000 जतिको त कमाइ हुन्छ। 2 केटाहरूलाई काममा पनि राखेको छु।
ए अनि ती भाइहरूलाई पठाए हुन्छ होला नि दाई? किन आफै हिँडिरहनु पर्यो?
रहर भाइ रहर। खै किन डोकोमा दुनोट हालेर गाउँ गाउँमा डुलाउन रहर लाग्छ। फेरि त्यही माथि सबैले दुनोट दाई भन्दा एकदमै रमाइलो लाग्छ मलाई।
हामीले कति खोजेको तपाईँलाई
सक्यो त सबै दुनोट।
कस्तो दुनोट खान मन थियो आज त खानै नपाइने भयो।
त्यही त भनेको
एउटा प्याकेट मात्र छ। पख न पख कस्तो हतार गर्छन् यिनीहरू। ल म बाँडेर खानु पर्छ है तिमीहरू। यो तिमीलाई यो चाहिँ नानुलाई। पर्दैन पर्दैन पैसा आज अङ्कलले सितैमा दिएको। ल नानी हो राम्ररी पढ्नु है।
ओहो कस्तो रमाइलो पो रहेछ त है दाई।
देखिहाल्नु भयो त केटाकेटीहरू दुनोट अङ्कल भनेर झुमिन्छन् माया गर्छन् यी नानीहरूको म प्यारो दुनोट अङ्कल।
हो है दाई। ओहो दाई हेर्नुहोस् त समय बितेको थाहा नै भएनछ त कस्तो ढिलो भइसकेछ।
ए हो त रहेछ त मेरो बुढी पनि आउँदै होली।
ए हो र भाउजू पनि यही आउनुहुन्छ?
अँ त बुढी पनि दुनोट डुलाउँदै हिँड्छे। ऊ त्यहाँ आउँदैछ त ऊ बुढी। ए बुढी।
ए बुढा कति बेला आएको?
यता आइछ नि बुढी यता।
ल ल
नमस्ते भाउजू।
नमस्ते बाबु नमस्ते। जाने होइन त दुनोट अङ्कल घर।
ओहो करुणा हेर त कति मजाले कामलाई ठुलो सानो नभनी गरेको के सत्यले। कामलाई सम्मान अनि माया गर्नाले कामले पनि उसलाई राम्रै आम्दानी दिइरहेको छ नि। ल हो कि न भन न।
एकदमै हो नि रसिक। उसले अब बजार गएको बेलामा देखेको दुनोट बनाउने काम म मैले पनि आफ्नो ठाउँमा गर्न सक्छु भनेर आँट गर्यो र काम गर्न थाल्यो पनि। र अझ व्यवसाय गर्ने क्रममा बाधा अडचन आउँदा पनि उसले त्यो काम गर्नै छाडेन।
हो नि, मानिसलाई कुनै पनि काम गर्दा बाधा अडचन त आइ नै रहन्छ, तर त्यो बाधा अडचनसँग सामना गरेर अगाडि बढ्नु नै ठुलो कुरा हो, जुन कुरा आजको कथामा सत्यले गरेको छ नि।
त्यही त भनेको रसिक, यदि सत्यले बिचमा नै हरेस खाएको भए र यो काम त्यो काम भनेर छानेको भए ऊ सफल पनि त हुँदैन थियो र खुसी पनि हुन सक्दैन थियो नि, लौघेन भन त।
हो नि करुणा, सत्य एक त शारीरिक रूपले अशक्त मान्छे, तर पनि उसको सहनशीलता, काम प्रतिको लगनशीलताले आज धेरैजना युवाहरूको प्रेरणाको स्रोत पनि बनेको छ कि छैन, ल भन त।
त्यो त छ नि रसिक, अब हेर न आजकै कथामा पनि किरण उसको काम देखेर प्रभावित भएको थियो अनि सत्यसँग उसले कसरी काम सुरु गर्यो भनेर कति मजाले बुझेको थियो के।
हो नि, यसरी नै हामीले अरूले गरेको कामबाट हौसला लिने भने त हामी केही नगरी बस्ने साथीले पनि केही न केही त पक्कै गर्न सक्छौ नि।
पक्कै पनि हो नि, र साथी अहिलेको कोभिडको कारणले लकडाउनमा बसेको बेला हामी दिनभरि खाली बस्नु पर्ने हुँदा आफूले केही न केही सोचेर नयाँ कामको थालनी गर्नु चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ कि मलाई त।
हो नि, यसरी हामी आफै काम गर्न थाल्यौँ भने त हाम्रो भविष्य पनि राम्रो हुन्छ, र हामी तनाव लिएर मेरो काम केही छैन भनेर डिप्रेसनमा पनि बस्नु पर्दैन नि।
त्यो त एकदमै हो रसिक, अब हेर न हाम्रो देशमा बेरोजगार युवाको संख्या धेरै छ अनि अहिले त झन् कोभिड 19 कारणले धेरै जनाको रोजगारी पनि खोसिएको छ।
झन् यो अवस्थामा त रोजगारी खोसिँदा आफ्नै आमदानीमा चल्ने मान्छेहरूलाई कति गाह्रो भएको होला है।
त्यो त एकदमै भएको छ नि रसिक, बरु यस्तो अवस्थामा आफूलाई कसरी अगाडि बढाउने के गर्ने भनेर सोच्नु पर्छ, अनि कतिजनाले त सोची पनि रहनु भएको छ होला जस्तो लाग्छ कि मेरो विचारमा।
हो नि, अनि नि साथी, कोभिड 19 संक्रमण बढिरहेको अवस्थामा आफूलाई सुरक्षित राखेर सामाजिक दूरी कायम गरेर नयाँ काम, अझ झन् कृषि पशुपालन जस्ता कामको थालनी गर्न सक्छौ जस्तो लाग्छ कि मलाई त।
हो नि रसिक, र साथी यो वर्षको नाराले भनेको जस्तै युथ इन्गेजमेन्ट इन ग्लोबल एक्सन, यानि कि युवाहरूको सहभागिताले विश्वव्यापी रूपमा नै कार्य गर्न सक्छौ भने चाहिँ सबै देशका युवाहरू कुनै न कुनै काममा लाग्यो भने त्यो कामले विश्वव्यापी रूपमा आर्थिक संकट जुन कोभिडको कारणले भएको छ त्यसलाई हटाउन वा कम गर्न सक्छौ कि जस्तो लाग्यो कि मलाई त। ओके नै भन त रसिक।
हो नि करुणा,
बरु सुन न हाम्रो साथीले चाहिँ के सिप सिक्नु भएको छ कि छैन भनेर बुझ्न मन लाग्यो कि मलाई त।
त्यसको लागि त तिमीले चिन्तै लिनु पर्दैन कि करुणा, मैले हाम्रो साथीसँग सोसल मिडियाको माध्यमद्वारा केही साथीहरूको विचार लिइसकेको छु, बरु उहाँहरूकै कुरा सुनौ न, उहाँहरूले के सिप सिक्नु भएको रहेछ भनेर।
हुन्छ हुन्छ रसिक।
मैले पनि कुकिङ सिकेको छु र हाल अहिले नेपालमै आफ्नो सानो होटेल व्यवसाय सञ्चालन गरेको छु।
मैले कुकिङ, टेलरिङ एन्ड टेक्सटाइल र सामान्य चिकित्सा सम्बन्धी व्यवसायिक सिपहरू सिकेको छु, जसमध्ये सामान्य चिकित्सा चाहिँ मैले अहिले अप्नाइरहेको पेसा भयो भने अरू चाहिँ मैले आफ्नो स्किल डेभलपमेन्टको लागि सिकेको।
हेलो साथीहरू, सिप सिक्ने क्रममा चाहिँ मैले दुईटा सिप सिकेको छु। म चाहिँ 3 वर्ष जति ड्राइभिङ गरेँ अनि त्यसपछि चाहिँ अहिले किचनमा किचन असिस्टेन्ट गरेर अहिले चाहिँ लगभग 2 वर्ष जति भयो मैले म्यानेजरसँग म्यानेजिङ असिस्टेन्ट गरेर अहिले चाहिँ एउटा रेस्टुरेन्टमा एज अ म्यानेजिङ डिरेक्टर गरिरहेछु।
यति राम्रो विचार राखिदिनु भएकोमा तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद छ है।
पक्कै पनि। अनि साथी, हामीले आफूले जानेको कुरा विभिन्न माध्यमबाट अन्य साथीलाई देखाउन अनि सिकाउन पनि सक्छौ, जस्तै कि नि साथी युट्युबको माध्यमबाट।
त्यसैले नि साथी, यदि हामीसँग पनि कुनै व्यापार व्यवसाय गर्ने आइडिया छ तर हामी एक्लैले गर्न सक्दैनौँ भने पनि सामाजिक सञ्जाल अथवा अनलाइन मार्फत छलफल गरेर आफ्नो आइडियाहरू सेयर गर्ने, अरूको आइडियाहरू पनि लिने र आफ्नो व्यापार व्यवसाय अथवा भनौ न आफ्नो आइडियालाई चाहिँ अगाडि बढाउन सक्छौँ है।
हो नि, यसरी आफ्नो साथी तथा परिवारसँग आफ्नो आइडिया सेयर गर्यौँ भने त तपाईँले राम्रो सल्लाह सुझाव पाउन पनि सक्नुहुन्छ नि, ल हो किन भन न करुणा।
एकदमै हो नि रसिक। अनि नि साथी, तपाईँलाई लागिरहेको होला अहिले कोभिड 19 महामारी छ, यस्तो बेलामा कसरी तालिम लिने भनेर, त्यसको चाहिँ तपाईँले चिन्तै लिनु पर्दैन के साथी, किनभने अहिले हामीले विभिन्न अनलाइनहरू मार्फत घरमा नै बसेर सहज तरिकाले तालिमहरूमा सहभागी हुन पनि सक्छौ।
पक्कै पनि हो नि, भनिन्छ नि साथी जहाँ इच्छा त्यहाँ उपाय भनेर, युट्युबमा विभिन्न कुराको ट्युटोरियलहरू पाइन्छ, त्यहाँबाट पनि सिक्न सक्नुहुन्छ। अनि नि साथी, मैले पनि भिडियो एडिटिङका कति कुराहरू त युट्युबबाट नै सिकेको छु के।
सही हो रसिक, त्यही भएर नि साथी तपाईँले पनि युट्युब लगायत अनलाइन मार्फत विभिन्न कुराहरू यो लकडाउनको समयमा मजाले सिक्नु होला।
पक्कै पनि करुणा, अवश्य भने आजको कार्यक्रमको भिओआई प्रश्न नै सोधौ न, हुँदैन?
हुन्छ हुन्छ रसिक, र साथी यो हप्ताको लागि भिओआई प्रश्न रहेको छ, हामी आफै आत्मनिर्भर हुन किन आवश्यक छ?
प्रश्न फेरि एकपटक भन्छु है, हामी आफै आत्मनिर्भर हुन किन आवश्यक छ?
यो प्रश्नमा तपाईँलाई लागेको रचनात्मक विचार हामीलाई पठाउनको लागि मोबाइलको म्यासेज बक्समा जानुहोस् अनि VOY टाइप गरेर एउटा स्पेस दिनुहोस् अनि आफ्नो विचार सरल लेखेर पठाइहाल्नुहोस् हाम्रो पैसा नै नलाग्ने टोल फ्री SMS नम्बर 3440
साथी, अब चाहिँ कार्यक्रममा पालो भएको छ। गत हप्ताको VOY प्रश्नमा तपाईँले नै पठाउनु भएको तपाईँको विचार पढेर सुनाउने र गत हप्ताको VOY प्रश्न रहेको थियो, तपाईँको विचारमा मानसिक स्वास्थ्य समस्या समाधान गर्न स्थानीय तहले कस्तो भूमिका खेल्न सक्छ?
यो प्रश्नमा हामीलाई हाम्रो धेरैजना साथीले आफ्नो विचार लेखेर पठाउनु भएको छ र ती सबैजना साथीको विचारलाई समेट्ने गरी आज चाहिँ हामीले कार्यक्रममा केही साथीको विचार लिएर आएका छौँ। र मेरो हातमा यति बेला छ चितवनको साथी रोनक कोतामेको विचार। उहाँ लेख्नुहुन्छ, मेरो विचारमा मानसिक स्वास्थ्य समस्या समाधान गर्न स्थानीय तहले जनचेतना जगाउने, परिवारलाई परामर्श दिने, स्थानीय तहको बैठक बसेर छलफल गर्ने, रेडियो टिभी अनलाइनबाट प्रचार प्रसार गर्न मुख्य भूमिका खेल्न सक्छ भनेर लेख्नु भएको छ।
यस्तै पाँच थरको साथी LV लिम्बू लेख्नुहुन्छ, सबैभन्दा पहिला त आफ्नो क्षेत्रमा रहेका आम युवा लक्षित कार्यक्रमहरू धेरैभन्दा धेरै ल्याउनु पर्छ। जुन कार्यक्रमले बेरोजगार भएर बसेका युवाहरू व्यस्त हुन सक्छन्, व्यस्त हुँदा मनमा नराम्रा धारणा आउँदैनन् र युवाहरू मानसिक स्वास्थ्य समस्या तथा दुर्व्यसनमा फस्न सक्दैनन् भनेर लेख्नु भएको छ।
र अन्त्यमा तनहुँको साथी जया बैदाकोटा लेख्नुहुन्छ, मनोपरामर्श, योगा, मनोरञ्जनको कार्यक्रमहरू जस्तै पुस्तकहरू पढ्ने तथा नयाँ सृजनाहरू गर्ने जस्ता कार्यक्रमहरूको आयोजना गरेर अनि सर्वसाधारणलाई व्यस्त राखेर नगरपालिकाले र गाउँपालिकाले यो समस्या समाधान गर्न सक्छ भनेर लेख्नु भएको छ।
पक्कै पनि ल त साथी, यस हप्ताको VOY प्रश्नमा पनि तपाईँको यस्तै रचनात्मक विचार पठाउँदै गर्नुहोला भन्दै करुणा, अब चाहिँ हाम्रो साथीले पठाउनु भएको समस्या तथा जिज्ञासामा छलफल गर्ने होइन त?
गर्ने हो नि रसिक, बरु फटाफट सुनाइहाल त आज कहाँको साथीको समस्या तथा जिज्ञासामा छलफल गर्ने भनेर।
हुन्छ हुन्छ करुणा, यति बेला मसँग चाहिँ हाम्रो बाँकेको साथीले पठाउनु भएको जिज्ञासा रहेको छ। उहाँ सोध्नुहुन्छ, आत्मबल बढाउनको लागि के उपाय अपनाउनु पर्छ?
बाँकेको साथी, सबैभन्दा पहिले त हामीलाई आफ्नै साथी सम्झेर आफ्नो जिज्ञासा हामीसँग सेयर गर्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। र तपाईँलाई आफ्नो आत्मबल कम भएको भएर कति गाह्रो भइरहेको होला भनेर पनि हामी बुझ्न सक्छौँ, होइन त रसिक?
हो नि करुणा, तर नि साथी, मलाई त तपाईँको जागरुकता देखेर क्या खुसी लाग्यो भने, नत्र त कति धेरैजना साथीले आफूले भोगिरहेको समस्या तथा आफूलाई लागेको जिज्ञासा सेयर गरेर समस्या समाधान गर्नुको सट्टा मलाई अरूले के भन्छ भनेर आफ्नो कुरा भन्न आफै हिचकिच्याउनुहुन्छ के?
हो नि रसिक, र साथी तपाईँलाई थाहा छ जसरी तपाईँले हामीसँग सोध्नुभयो नि आत्मबल बढाउन के गर्न सकिन्छ भनेर, हो तपाईँको यो प्रयास पनि तपाईँलाई लागेको जिज्ञासा समाधान गर्ने पहिलो कदम हो।
हो नि करुणा, र साथी मेरो विचारमा भन्नुपर्दा नि हामीलाई आफूले आफैलाई राम्रोसँग चिन्न नसक्दा वा भनौँ आफ्नो क्षमता के हो, कमजोरीहरू के हुन्, राम्रा र नराम्रा पछि के हुन् भनेर केलाउन नसक्दा पनि आत्मबल बढाउन नसकेको हो जस्तो लाग्छ कि मलाई त।
तिम्रो कुरामा म एकदमै सहमत छु है रसिक, र साथी आत्मबल भनेको आफै भित्र रहेको बल क्षमता हो र त्यसको पहिचान गर्नको लागि हामीले आफैलाई राम्रोसँग चिन्न एकदमै आवश्यक छ। हुन त हामीलाई कहिले काहीँ लाग्छ पनि आफैले आफैलाई चिनिहालेका छौँ नि भनेर, तर नि साथी हामी कमैले मात्र साँच्चैमा मेरा राम्रा गुणहरू के छन्, मैले सुधार गर्नुपर्ने कुराहरू के हुन् भनेर विचार नै गरेका हुँदैनौ के?
त्यही त भनेको करुणा, र अझ कतिपय अवस्थामा त अरूले हामीलाई तिमी यस्तो छौ भनेकै कुरामा हामीले विश्वास गरेर आफू त्यस्तै सुक्यारे भन्ने धारणा विकास गर्छौँ, जसले गर्दा हाम्रा व्यवहार हाम्रा क्षमता पनि अरूले भनेको जस्तै अरूले चाहेको जस्तै बनाइरहेको हुन्छौँ के?
पक्कै पनि हो नि रसिक, त्यही भएर नि साथी आफ्नो आत्मबल बढाउनको लागि हामीले आफैलाई चिन्न, आफ्ना बानी व्यवहार क्षमता, आफ्ना कमी कमजोरीहरू के हुन्, आफूमा भएको सिपहरू के छन् हो त्यसलाई राम्रोसँग केलाएर म के कुरामा राम्रो छु, के कुरामा सुधार गर्नुपर्ने रहेछ भनेर विचार गर्नुपर्छ होला के?
किनकि नि साथी, जबसम्म हामीले हाम्रो राम्रा र नराम्रा दुवै पक्षलाई केलाउन सक्दैनौ तबसम्म हाम्रो मनमा डर लाज रिस जस्ता भावनाहरू प्रत्यक्ष र अप्रत्यक्ष दुवै रूपमा रहिरहन्छ, त्यसले हाम्रो आत्मबललाई झन कमजोर बनाइरहन्छ। त्यही भएर आफ्नो क्षमता कमी कमजोरीहरू सुधार गर्नुपर्ने कुराहरूलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ, हो कि होइन भन त करुणा?
सही हो रसिक, त्यसैले नि साथी आफूले आफैलाई चिनेर आफ्ना राम्रा पक्षहरूलाई अझ राम्रो कसरी बनाउने, नराम्रा पक्षहरूलाई कसरी सुधार गर्दै जाने, वा नराम्रा बानीलाई कसरी हटाउने भनेर विचार गर्नुपर्छ। हाम्रो त्यस्तो प्रयासले हामीमा भएका डर, लाज, सङ्कोचका भाव के कारणले आएका छन्, कसरी त्यसलाई हटाउन सक्छु भनेर पनि पहिचान गर्न सकिन्छ।
हो नि करुणा, अनि साथी, आत्मबल बढाउने कुरा भनेको आजको भोलि नै हुने कुरा चाहिँ होइन। यसको लागि हामीलाई के कुरामा आत्मबल बढाउनु परेको हो, बोल्ने कुरामा हो कि, विभिन्न रचनात्मक कुरामा सहभागी जनाउन पो हो कि, वा खेलहरू खेल्न पो हो कि, हो त्यो कुराको पहिचान गरेर निरन्तर अभ्यास गर्न आवश्यक छ। त्यसको लागि पनि क्रमैसँग हामीले आफूले आफूलाई बुझ्ने प्रयास चाहिँ एकदमै धेरै गर्नुपर्छ होला के।
पक्कै पनि हो नि रसिक। त्यो बाहेक नि साथी, आत्मबल बढाउनको लागि हामीले सकारात्मक कुराहरू पढ्ने तथा हेर्ने, सकारात्मक सोच भएका व्यक्तिहरूसँग घुलमिल हुने, प्रेरणादायक व्यक्तिहरूको जीवन भोगाई तथा अनुभवहरू सुन्ने आदि पनि गर्न सकिन्छ जस्तो लाग्छ कि मेरो विचारमा।
सही हो करुणा। त्यसैले नि साथी, आफ्नो खानपान, स्वास्थ्य जीवन शैली आदिमा ध्यान दिँदै नियमित योग तथा ध्यान गर्दा पनि हामीलाई सकारात्मक भावना विकास हुन्छ र बिस्तारै आत्मबल बढ्न सहयोग पुग्छ जस्तो लाग्छ।
पक्कै पनि। सँगसँगै नि साथी, यसरी आफ्नो आत्मबल बढाउँछु भनेर योजना बनाएर अगाडि बढ्नु भयो भने के गरे भने बिस्तारै आत्मबल बढ्दै जान्छ। ती कुराहरूलाई लेखेर राख्ने र त्यही अनुरूप अगाडि बढ्दै जानु भयो भने आफूले लेखेका बनाएका योजना सफल हुँदै जाँदा आत्मबल पनि त्यही सँगै बढ्दै जान्छ। लगेन भन त रसिक।
हो नि करुणा। ल त साथी, तपाईँको समस्या समाधान गर्न यो छलफलले सहयोग पुग्यो कि पुगेन भनेर लेखी पठाउन चाहिँ नभुल्नु होला है त।
कति भागमा फुट्यो हामी जति जानी जानी जब संसार मिली जुली एकै हुँदैछ केटा कुन जातको मन पराइस केटी कुन थरको तैले भगाइस किन यहाँ सबैलाई राज्य चाहिएको छ कुमतवालीको बाहुन क्षेत्री कि हामी एकै होइन र त्यसैले जातो भातको छुट्याउनेलाई तिमी यही भन्ने गर तिमीको हो त बहिन म चाहिँ नेपाली तिमीको भएन म चाहिँ नेपाली।
कति मिठो स्वर है हाम्रो काठमाडौँको साथी सुरुचि लगुनको। गायिका समृद्धि राईको आवाजमा रहेको म चाहिँ नेपाली बोलको गीत उहाँले कति मजाले गाउनु भएको के। साथी, आगामी दिनमा पनि हामीलाई आफ्नो सुमधुर आवाजमा यस्तै गीत तथा रचनाहरू पठाउँदै गर्नु होला है त।
पक्कै पनि। र कार्यक्रम सुन्दै गर्नु भएको साथी, यदि तपाईँ पनि हामीलाई यस्तै गीत, गजल, लेख रचना वा जीवन भोगाइका कुरा कार्यक्रम मार्फत आफू जस्तै साथीलाई सुनाउन चाहनुहुन्छ भने पठाइहाल्नुहोस् है त हाम्रो स्तम्भ जीवन भोगाईमा।
मेरो कथा साथीसँग मनका कुरा मार्फत।
साथी, के तपाईँ आफ्ना जीवनका भोगाई र अनुभव साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत तपाईँ जस्तै अरू साथीलाई सुनाउन चाहनुहुन्छ?
यदि चाहनुहुन्छ भने आफ्ना अनुभवलाई कथा, कविता वा नाटकको रूपमा लेखी पठाउनुहोस्।
तपाईँका अनुभवलाई हामी रेडियो नाटकको रूपमा परिणत गरी तपाईँकै नाम दिएर साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत प्रसारण गर्नेछौँ।
र आफ्नो जीवन भोगाई साथीसँग मनका कुरामा पठाउनका लागि ठेगाना रहेको छ facebook.com/ssmkradio।
माछा मासु तथा अन्डा राम्रोसँग पकाएर मात्र खाने।
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय।
यस्तो महामारीको बेलामा हामी चाहिँ यसरी बसेर कहाँ हुन्छ साथी हो, के गरौँ न हामी पनि।
हो त, मैले पनि त्यही सोचेको, बरु यसो हाम्रो पालिकाले यो कोरोनाको सङ्कटको बेलामा चाहिँ के काम गरिरहेको छ, हाम्रो युवा क्लबबाट के काम गर्न सकिन्छ सोच्ने कि।
हो नि, पालिकाले सञ्चालन गरेको राहत वितरणमा हामीले पनि सहयोग गर्न सक्छौ नि। अनि हाम्रो पालिकाले दीर्घ रोगीहरूका लागि सजिलो हुने गरी घर घरमै औषधि पुर्याउने कुरा गरेको थियो नि, त्यसमा पनि हामी युवाले के गर्न सक्छौ कुरा गरौँ न।
साथी हो, यो कोरोना सङ्कटको बेला हाम्रो युवा क्लबले हाम्रो पालिकाले राहत वितरण के कसरी गर्दैछ हामीले सघाउ न, हुँदैन?
सही भन्नुभयो।
अनि पालिकासँग समन्वय गरेर विपन्न परिवारलाई सरसफाइका सामग्रीहरू वितरण गर्न सक्छौ, यो कुरा नि गरौँ न।
अनि हाम्रो स्वास्थ्य चौकीमा रगतको कमी छ रे भन्ने सुनेको छु, हामीले सामाजिक दूरी कायम गरी रक्त संचार केन्द्रसँग समन्वय गरी रक्तदान कार्यक्रमको आयोजना पनि गरौँ न।
साथीहरू, यी सबै कुरासँगै हामीले हाम्रो पालिकामा रहेको आइसोलेसन वार्ड क्वारेन्टिनहरू सबै अपाङ्ग र महिला मैत्री बनाउन सुझाव पनि दिनुपर्छ है।
हो हुन्छ हुन्छ, ल म पालिका अध्यक्षलाई फोन गरेर हामी यो काम गर्न सक्छौँ, हामीलाई पनि यसमा सहकार्य गराउनुहोस् भनेर भन्छु। अनि रमा, तिमीले चाहिँ फोन गरेर साथीहरूलाई आज भएको कुराकानीको बारे मात्र जानकारी गराइदेऊ है, भिडभाड नहोस् भनेर सबै साथीहरूलाई बोलाएको थिइनँ कि मैले।
हुन्छ हुन्छ, म खबर गरिहाल्छु।
COVID-19 अर्थात् कोरोना भाइरसको यस महामारीमा तपाईँको स्थानीय तहमा पनि तपाईँहरूले के गर्नुभएको छ हामीलाई जानकारी गराउनुहोस्, हामी यस्ता प्रयासहरू अन्य युवा समक्ष पुर्याउनेछौँ।
त्यसका लागि आफ्नो मोबाइलको मेसेज बक्समा गई CS टाइप गरी एउटा खाली ठाउँ छाडेर 371 71 नम्बरमा आफ्ना कुरा लेखेर पठाउनुहोला। त्यस्तै NTC प्रयोगकर्ताले पैसा नै नलाग्ने फोन नम्बर 16 60 01 00 459 र NCL प्रयोगकर्ताले 98 015 71 029 फोन गर्नुहोला।
फेसबुक चलाउनुहुन्छ भने चाहिँ म खादिनको फेसबुक पेज MAKHAANDINA मखादिन र त्यसै गरेर रेडियो कार्यक्रम साझा बोलीको फेसबुक पेज रेडियो साझा बोली RADIO SAJHA BOLI रेडियो साझा बोली अथवा रेडियो कार्यक्रम साथीसँग मनको कुराको फेसबुक पेज SSMK RADIO SSMK रेडियो लाइक गरी त्यस मार्फत पनि आफ्नो कुरा भन्न सकिन्छ।
मेरो पालिका मेरो चासो,
प्रश्न सोधौ जवाफदेहिता खोजौ।
करुणा, अब चाहिँ कार्यक्रमको समय पनि सकिने लाग्यो, बरु फटाफट हाम्रो साथीलाई हामीसँग हप्तैभरि सम्पर्कमा रहनको लागि र कार्यक्रमप्रति आफ्नो सल्लाह सुझाव तथा प्रतिक्रिया दिनको लागि हाम्रो विभिन्न ठेगाना दिने होइन
दिने नि रसिक र साथी, यदि तपाईँ हामीलाई इमेल मार्फत आफ्ना कुराहरू राख्न वा हामीसँग सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना रहेको छ SSMK4U@gmail.com।
अनि नि साथी, म त आफ्नै आवाजमा आफ्नो कुरा रेकर्ड गराउने हो भनेर भन्नुहुन्छ भने चाहिँ टोल फ्री नम्बर रहेको छ 16 60 01 00 45 छ NTC प्रयोग गर्ने साथीको लागि र 98 015 72 00 00 NCL प्रयोग गर्ने साथीले हामीलाई फोन गरेर आफ्नो कुराहरू रेकर्ड गराउन सक्नुहुन्छ है।
त्यस्तै हाम्रो वेबसाइट www.ssmk.org र साउन्ड क्लाउडमा गएर पनि साथीसँग मनका कुरा सर्च गरेर हाम्रो नयाँ तथा पुराना कार्यक्रमहरू सुन्न र डाउनलोड गर्न पनि सक्नुहुन्छ है साथी।
र यदि तपाईँ फेसबुक चलाउनुहुन्छ भने हाम्रो फेसबुक फ्यान पेज www.facebook.com/ssmkradio गई हामी कहाँ छौँ के गर्दैछौ भनेर पनि जान्न सक्नुहुन्छ र साथसाथै हामी हरेक सोमबार बेलुका 4 बजेदेखि 5 बजेसम्म फेसबुक लाइभमा पनि आउँछौँ जहाँ तपाईँसँग हामी प्रत्यक्ष रूपमा जोडिएर कुराकानी पनि गर्नेछौँ है।
र त्यस्तै हामीलाई SMS मार्फत आफ्नो कुराहरू राख्न चाहनुहुन्छ भने चाहिँ मोबाइलको मेसेज बक्समा गई VOY टाइप गरेर एउटा खाली ठाउँ छोड्नुहोस् अनि आफ्नो कुराहरू सरर लेखेर पठाउन सक्नुहुन्छ हाम्रो टोल फ्री SMS नम्बर 344 00 00।
साथी, हामीलाई सम्पर्क गर्ने विभिन्न माध्यम मध्ये तपाईँलाई सजिलै हुने कुनै एक माध्यमबाट हामीसँग सम्पर्कमा रहनुहोला र हाम्रो कार्यक्रम रेडियो नेपालबाट हरेक शनिबार दिउँसो 3:15 बजे रेडियो कान्तिपुरबाट हरेक आइतबार बेलुका 5 बजेको समाचार पछि र तपाईँको जिल्लामा रहेका विभिन्न रेडियो स्टेसनबाट पनि यो कार्यक्रम सुन्दै गर्नुहोला भन्दै कार्यक्रमको यो 997 भागबाट साथीसँग मनका कुराका सबै साथी सबिन र सविता म तपाईँको आफ्नै साथी रसिक
अनि म तपाईँलाई धेरै भन्दा पनि धेरै माया गर्ने जिज्ञासु साथी करुणा पनि बिदा हुन्छु।
नमस्ते, बाई बाई, फेरि भेटौँला।